आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
उधार करने प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता, आज हामी बाइबल अध्ययन व्यवस्था 13 र 14 अध्यायबाट अध्ययन गर्नेछौ। 13 अध्यायमा हामी मुख्य विषयको रूपमा देख्नेछौ झुटा अगमवक्ताको विरूद्ध चेतावनी र तिनीहरूको जाँच। यो अति नै महत्वपूर्ण अध्याय हो, किनभने यसले झुटा अगमवक्ताहरूसँग र झुटा देवताहरूसँग व्यवहार गर्दछ। जब हामी व्यवस्थाको 18 अध्यायमा पुग्छौ, हामी त्यो जाँचको पत्ता लगाउँछौ जुनले झुटा अगमवक्ताहरूको चिनाउनेछ। इसरायलीहरूसँग झुटा अगमवक्ताहरूको पत्ता लगाउने काममा कुनै समस्या थिएन, किनभने तिनीहरूसँग बाइबलीय परमेश्वरले दिनुभएको जाँच वा परीक्षण थियो। तिनीहरूले निश्चय नै ती झुट्टा अगमवक्ताहरूको खोजेर निकाल्नेछन्। तर यो 13 अध्यायले चाहिँ झुट्टा धर्महरू परिचय गराएर परमेश्वरबाट उहाँका आफ्ना जनहरूलाई टाढा गराउनको लागि अगुवाई गर्ने प्रयत्न गर्नेको विरूद्ध गरिनुपर्ने कार्यवाहीसँग व्यवहार गर्दछ। व्यवस्था 13 अध्याय 1-4 पदमा लेखिएको छ, तिमीहरूका बीचमा कोही अगमवक्ता वा कोही स्वप्नदर्शी चमत्कारी चिन्ह वा आश्चर्य कर्म देखाउन तत्पर हुन्छ र त्यसले भनेको चिन्ह वा चमत्कार घटेपछि तिमीले नचिनेका अन्य देवताहरूका पछि लाग्यौ र तिनीहरूको पूजा गर्यौ भनी त्यसले भन्यो भने तिमीहरूले त्यस अगमवक्ता वा स्वप्नदर्शीका कुरा नसुन्नु। त्यो त तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदय र प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनी उहाँले तिमीहरूको जाँच गर्नुभएको हो। तिमीहरू चाहिँ परमप्रभु आफ्ना परमेश्वरको मार्गमा हिँड्नु, उहाँको डर मान्नु, उहाँका आज्ञाहरू पालन गर्नु, उहाँको वचन मान्नु, उहाँको सेवा गर्नु र उहाँमै लीन भइरहनु। मित्र, यो नै एक कुरा हो जुन आज हामी हरेकले राम्ररी विचार गर्नुपर्छ। परमेश्वरले अति नै महान, अद्भुत, आश्चर्य, चमत्कारपूर्ण काम गर्नु सक्नुहुन्छ। उहाँको लागि ती कुराहरू आम साधारण कुरा हो। हामी उहाँका महानताहरू शास्त्रमा देख्छौ, तर उही समयमा हामीले यो पनि भुल्नु हुँदैन कि शैतानले पनि उस्तै चमत्कारपूर्ण कामहरू, आश्चर्य कामहरू गर्न सक्छ। यो बाइबलमा हामी देख्छौ। त्यसकारण जान्नुपर्ने महत्वपूर्ण कुरा यो हो, परमेश्वरले भन्नुहुन्छ जब झुट्टा अगमवक्ताहरूले आश्चर्य कर्म वा चमत्कारपूर्ण काम गर्छन् भने हामीले उसमा विश्वास गर्नु हुँदैन। यदि तिनले ख्रिस्टियन विश्वासको महान सत्यताको इन्कार गर्छ भने यो नै एक महान सिद्धान्त हो जुन यहाँ जाँचको निम्ति राखिएको छ र यो अति नै महत्वपूर्ण छ। 5 पदमा लेखिएको छ, तर यो अगमवक्ता वा स्वप्नदर्शी मारिनुपर्छ किनकि दासत्वको देश मिश्रबाट मुक्त गरेर ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएको मार्गबाट तिमीहरूलाई भकाउनलाई त्यसले तिमीहरूलाई उहाँको विद्रोह गर्न सिकायो। यसरी तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनुपर्छ। यो कुराको ध्यान दिनुहोस्, केही झुट्टा अगमवक्ता जसले परमेश्वरका जनहरूलाई झुट्टा शिक्षा वा झुट्टा धर्ममा लान प्रयत्न गर्दथ्यो, पत्थरले प्रहार गरी तिनलाई मारिनु पर्दथ्यो। के त्यो कठोर जस्तो लाग्छ? के त्यो अति नै निर्दयी देखिन्छ? मित्र, त्यस्तो झुट्टा अगमवक्ता क्यान्सर रोग जस्तै हो। त्यसलाई यथासम्भव चाँडो भन्दा चाँडो शरीरबाट काटी निकालिदिनुपर्छ। परमेश्वर यहाँ महावैद्य डाक्टर हुनुहुन्छ र उहाँ भन्नुहुन्छ उहाँका जनहरूको बीचबाट क्यान्सर काटी निकालिदिनुपर्छ। यसले झुट्टा धर्ममा र झुट्टा देवताहरूमा परमेश्वरको जनहरूलाई अगुवाई गर्ने झुट्टा अगमवक्ताहरूको सम्बन्धमा परमेश्वरको मनको प्रकट गर्दछ। परमेश्वरले यस्ता धार्मिक विकृतिहरूको इसरायलमा नघटोस् भन्नको खातिर यो नियमहरू दिनुभयो। यदि इसरायलमा कोही त्यस्तो व्यक्ति प्रकट भए परमेश्वरका जनहरूलाई सत्य जीवित परमेश्वरको आराधना गर्नबाट टाढा भकाइलान प्रयत्न गरिरहेको छ भने त्यस्ता व्यक्तिलाई मान्नु पर्दथ्यो। कोही कोही नम्र कोमल हृदय हुनेहरूले भन्छन् कि यो त अति नै कठोर कुरा भयो। परमेश्वरले बुझ्नु भएको थियो कि यो कति भयानक हुने थियो यदि झुट्टा अगमवक्ताहरू बढ्न वा वृद्धि हुन र इसरायललाई मूर्ति पूजामा डोर्याउन अनुमति दिए। इतिहासले प्रकट गर्दछ कि इसरायलले परमेश्वरको आज्ञा पालन गरेन र तिनीहरूले यो हुन अनुमति दिए। त्यस दिनमा परमेश्वरका जनहरूको निम्ति कति खराब थियो भन्ने कुरा जान्न चाहनुहुन्छ भने आहाब राजा र इजेबेल रानीको कथा पढ्नुहोस्, जसले परमेश्वरका जनहरूलाई प्रतिमा पूजामा डुबाए।
यसले परमेश्वरको दण्ड तिनीहरूमाथि ल्यायो, जसले गर्दा अन्त्यमा उत्तरी राज्य इसरायललाई शत्रुहरूले बन्धुवा वा कैदमा लगे। यो कति गम्भीर थियो। छदेखि नौ पदमा लेखिएको छ, तिमीहरूका आफ्नै दाजुभाइ छोराछोरी तिम्रा प्यारी स्वास्नी वा घनिष्ठ साथीले पनि तिमीहरूले पुर्खैदेखि नचिनेका देवताहरूलाई पुजौं भनी तिमीहरूलाई सुटुक्क फकाए भने चाहे तिमीहरूका वरिपरि बस्ने मानिसहरूका नजिकमा देवता हुन् वा टाढाका हुन्, देशको एक छेउका हुन् या अर्को छेउका, त्यो फुस्लाउनेको बात नसुन्नु, त्यसलाई नमान्नु, बरू माया नगरी ढाकछोप नगरी वा नजुगाई तिमीहरूले त्यसलाई निश्चय नै मारिनुपर्छ। त्यो कुरा सुन्ने मानिसले नै त्यसलाई मार्न पहिले हात उठाओस्, त्यसपछि सबै मानिसहरूले हात उठाउन्। यो कति कठोर र क्रूरतापूर्वकको कुरा छ, यो उग्र हो, तर यो पनि आवश्यक महत्वपूर्ण कुरा छ। एउटा सडेको आलुले गर्दा पूरै आलु सड्नुभन्दा पहिले नै त्यो आलु निकालिहाल्नु बेस हो, ताकि पूराको पूरा नष्ट हुन नसकोस्। अर्को शब्दमा शरीरलाई अन्तिममा पूरा सम्पूर्ण गरी खाइहाल्ने क्यान्सर रोगलाई पहिले नै शरीरबाट निकालिहाल्दा उत्तम हुन्छ। तिमीहरूले त्यसलाई मरुन्जेल ढुङ्गाले हान्नु, किनकि दासत्वको देश मिश्रबाट निकाली ल्याउनु हुने परमप्रभु परमेश्वरदेखि तिमीहरूलाई त्यसले भकाउन खोज्यो। अनि एघार पद, यसरी सारा इसरायलीहरू यो सुनेर डराउनेछन् र तिमीहरूका बीचमा यस्तो खराबी फेरि कसैले गर्ने छैनन्। तिनीहरू सत्य र जीवित परमेश्वरबाट कहिले पनि भौतारी जानु हुँदैनथ्यो। जबसम्म तिनीहरूले उहाँको आज्ञा पालन गर्थे, त्यो आशिषहरू हुनेथ्यो, तर तिनीहरू उहाँको आज्ञा पालन गर्ने काममा असफल रहे र दण्ड तिनीहरूमाथि आयो। त्यो नै तिनीहरूको कथा हो। अनि बाह्रदेखि चौध पदमा लेखिएको छ, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बस्न दिनुहुने कुनै शहरमा कतिपय दुष्ट मानिसहरू खड़ा भएर त्यहाँका बासिन्दाहरूलाई कहिले नचिनेका देवताहरूलाई पुजौं भनी भहकाएका तिमीहरूले सुन्यौ भने सोध खोज किरकार र राम्ररी जाँच गर्नु र त्यस्तो घृणित काम भएकै रहेछ भनी प्रमाण मिल्यो भने। मित्र, तिनीहरूले केही कुरा राम्ररी सोच विचार नगरी गर्नु हुँदैनथ्यो। हरेक कुराको मामलाको राम्ररी उचित खोजतलास र किरकार गर्नु पर्दथ्यो, र जब दोष भेटाइन्थ्यो तब मात्र त्यसको विरूद्धमा कार्यवाही गर्नु पर्दथ्यो। भनेको छ चौधदेखि सोह्रमा, सोधखोज किरकार र राम्ररी जाँच गर्नु र त्यस्तो घृणित काम भएकै रहेछ भनी प्रमाण मिल्यो भने तिमीहरूले त्यस शहरका बासिन्दाहरूलाई अवश्य तरवारले काटेर मार्नु र त्यस शहरलाई सम्पूर्ण तरवारले नाश गर्नु र त्यहाँ भएका गाई वस्तु समेत सबैलाई तरवारले मार्नु, त्यहाँका सबै मालमत्ता समेत शहरको मध्य भागमा बटुलेर त्यस शहर र मालमत्तालाई जलाइदिनु। परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति त्यो होम बलि जे हुनेछ त्यो सधैँभरि ध्वस्त रहनेछ, त्यसको पुननिर्माण नगर्नु। फेरि यो अति नै कठोर कुरा छ, यहाँ पूरा शहर र त्यहाँ भएका सबै मालमत्ता समेत जलाइदिनु पर्दथ्यो। सत्र पद, निषेध गरेको कुनै पनि थोक तिमीहरूले नलानु र परमप्रभुको भयानक क्रोध शान्त हुनेछ। तिमीहरूमाथि दया र करूणा देखाएर तिमीहरूका पिता पुर्खासँग गर्नुभएको प्रतिज्ञा अनुसार उहाँले तिमीहरूको वृद्धि गर्नुहुनेछ। यसपछि हामी चौध अध्यायतिर पनि प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ इसरायलको लागि आहार। यद्यपि लेवी एघार अध्याय र व्यवस्था बाह्र अध्यायले परमेश्वरको जनको लागि आहारसँग व्यवहार गरे तापनि हामीसँग यस अध्यायमा नियमहरू छन् जुन लेवीको पुस्तकमा उल्लेखित नियमहरूभन्दा केही स्पष्ट छ। यसको लागि कारण यो हो कि अहिले लेवीको पुस्तकमा उल्लेखित आहारको व्यवस्था उजाड स्थानमा 40 वर्षको यात्रा अवधिमा परीक्षण गरिएको छ, जाँचिएको छ। र सबभन्दा पहिले त चौध अध्यायमा देख्नेछौ इसरायलीहरूलाई अन्य जाति धार्मिक कृत्य वा संस्कार मना गरिएको छ त्यो गर्नलाई, पालन गर्नलाई। चौध अध्याय एक दुई पदमा लेखिएको छ, तिमीहरू परमप्रभु आफ्ना परमेश्वरको सन्तान हौ, मृतकहरूको लागि तिमीहरूले आफ्ना शरीरमा घाउ नपार्नु, शिरको अगाडिको भाग न खौरन्नु, किनकि तिमीहरू त परमप्रभु आफ्ना परमेश्वरको लागि एक पवित्र जाति हो। परमप्रभुले पृथ्वीमा भएका समस्त मानिस जातिबाट तिमीहरूलाई नै आफ्नो अमूल्य सम्पत्ति हुनलाई चुन्नु भएको छ। यी कुराहरू त्यस दिनमा अन्य जातिका अभ्यासहरू थिए। यो तिनीहरूको आराधनाको एक भाग थियो वा तिनीहरूका धर्मको एक भाग हो। परमेश्वरका जनहरूले त्यस्तो केही कुरा गर्नु हुँदैनथ्यो। त्यसपछि अगाडि हामी देख्छौ आहारको व्यवस्था, खानपानको सम्बन्धमा व्यवस्था। हामीले लेवीको पुस्तकमा विवरणसहित शुद्ध र अशुद्ध जनावरको बारेमा देखिसकेका छौं। परमेश्वरले आफ्ना जनहरूलाई दिनुभएको आहार एक धार्मिक धर्मविधि वा कर्मकाण्ड भन्दा बढ़ी कुरा थियो। तिनीहरूको पालनबाट वास्तवमा त्यहाँ शारीरिक फाइदा थियो। यो कुरा शताब्दी शताब्दीदेखि जाँचिएको छ। जब युरोपमा सालौं पहिले महामारी हैजा आयो, यहूदी जनसंख्यालाई त्यस महामारी वा हैजाले कति पनि छोएन, जबकि हजारौं अन्य जातिहरू मरे। त्यसकारण अन्य मानिसहरूले यहूदीहरूलाई त्यो हैजा वा महामारीको लागि दोष दिन शुरू गरे। निश्चय नै यसमा तिनीहरूको कुनै दोष थिएन। तिनीहरूलाई हैजाले नछोएको कारण चाहिँ खानपान सम्बन्धी आदत र रहनसहनको आदतले त्यो महामारी वा हैजाबाट बचाइएको थियो। मित्र, आज सुन्छौं र देख्छौं आहार खानपानमा रूचि लिएका परमेश्वरले हामीलाई तपाई र मलाई विशेष किसिमको आहार खानपानको नियम व्यवस्था दिनुभएको छैन। हामी मासु खाउँ वा नखाउँ, जहाँसम्म हाम्रो परमेश्वरसँगको सम्बन्धमा यसले कति पनि भिन्नता बनाउँदैन। मित्र, उहाँसँगको हाम्रो सम्बन्धमा खानपानले गर्नुपर्ने काम केही छैन। तर तपाईँले यी खानपान सम्बन्धमा नियमहरूको वा व्यवस्थाको पालन गर्नुभयो भने तपाईँ यो संसारमा केही लामो समयसम्म रहनुहुनेछ। यस खानपानको व्यवस्थाको पालन गर्नुहुन्न भने तब तपाईँ केही समय पहिले नै संसारबाट विदा लिनुहुनेछ। अहिले उहाँले यो स्पष्ट पार्नुहुनेछ कि कुन जनावरहरू खाने र कुन चाहिँ नखाने। पद 3-6 पदमा लेखिएको छ, तिमीहरूले कुनै घृणित थोक नखानु। तिमीहरूले खानुहुने पशुहरू यी नै हुन्, गोरु, भेडा, बोका, मृग, हरिण, बराट, जंगली बोका, पहाड़ी बोका, चित्तल र पहाड़ी भेडा। पशुहरूमध्ये दुई भागमा खुर चिरिएका र उग्रनेलाई तिमीहरूले खानुहुन्छ। यिनीहरू शुद्ध जनावरहरू थिए जुन तिनीहरू खान सक्थे। कुन चाहिँ शुद्ध जनावरहरू त्यो छुट्याउने दुई चिन्हहरू थिए, अनि त्यस चिन्हहरूले पनि हामीलाई आत्मिक पाठहरू सिकाउँछ। शुद्ध जनावरहरूको खुर फारिएको हुनुपर्दथ्यो वा खुर चिरिएको हुनुपर्दथ्यो। त्यसले विश्वासीहरूको हिँडाईको संकेत गर्दथ्यो। चिरिएको खुर वा अलग्गै छुटेको खुरले विश्वासीको अलग भएको जीवनको बताउँछ, वा विश्वासी अलग गरिएका जनहरू हुन् र तिनीहरू अन्य जातिहरूभन्दा बेग्लै किसिमको अलग्गैको जीवन हुनुपर्छ। तिनीहरूको जीवनयापन, तिनीहरूको हिँडाई अलग्गै खालको हुनुपर्छ। विश्वासीहरू संसारमा भए तापनि तिनीहरू संसारका होइनन्। मित्र, आज हाम्रो जीवनमा यो कति सत्य छ? के संसारलाई हाम्रो जीवनमा यो देख्न सक्छन्? मित्र, हामीले देख्यौं शुद्ध पशु छुट्याउने पहिलो चिनो देख्यौं कि त्यस्तो खुर फारिएको वा चिरेको हुनुपर्छ, अनि शुद्ध जनावरको चिनिने दोस्रो चिनो हो त्यो जनावर उग्रन्द थियो। यहाँ तपाईँ र मेरो निम्ति आत्मिक पाठ छ। तपाईँ र मैले परमेश्वरको वचनमा समय बिताउनु पर्छ। भजन संग्रह 1:2 पदमा भनिएको छ, तर परमप्रभुको व्यवस्थामा नै त्यो प्रसन्न रहन्छ र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। भजन संग्रह 1:1 पद, त्यो मानिस धन्यको हो भन्दै शुरू हुन्छ। धन्य मानिस परमप्रभुको व्यवस्थामा प्रसन्न रहन्छ र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। त्यस कथन ध्यान दिन्छ सँग उगार्ने कामको विचार छ, उगार्ने कुराको। अर्को शब्दमा ध्यान दिनु भनेको उगार्नु भनेको, यो गाईको उदाहरणबाट स्पष्ट गरिएको छ। यो गाई गोरुको उदाहरणद्वारा स्पष्ट पारिएको छ, जुनसँग धेरै भागले बनिएको भूमि हुन्छ। जब गाई वा गोरु बिहान चढ्छ, यो घाँस उसको भुँडीको एक भाग वा कोठामा जान्छ, अनि दिउँसो चरको घाममा वा एक ठाउँमा बसेर वा कुनै छायामा बसेर वा उभिएर बिहान चरेको घाँस उगार्छ र चपाउँछ, जुनले त्यस घाँसलाई एकदेखि अर्को भुँडीको भाग वा कोठामा सार्दछ। उगार्नु भनेको घाँसलाई फेरि पुनः पटक पटक चपाउनु हो। मित्र, त्यही नै हामीले परमेश्वरको वचनसँग गर्नुपर्छ। हामीले यसको बार बार ध्यान दिनुपर्छ जुन हामीले मनन गर्छौं। अशुद्ध जनावर यी दुई आवश्यक कुराहरूको भेट्न असफल हुन्छन्, अर्थात ती अशुद्ध जनावरहरूसँग फारिएको वा चिरेको खुर हुँदैन अनि त्यसले उगार्दैन, अनि सुँगुरसँग चिरेको खुर हुन्छन् तर उगार्दैन, अनि मोसाको व्यवस्था अनुसार त्यस्ता जनावरहरूलाई अशुद्धको रूपमा विचार गरिन्दछ र त्यस्ता जनावरहरूलाई खानु हुँदैनथ्यो। उही समयमा केही निश्चित समुद्रमा पाइने प्राणीहरूलाई व्यवस्थामा अशुद्ध रूपमा विचार गरिएका छन्। 9-10 पदमा लेखिएको छ, पानीमा हुने मध्ये पखेटा र कत्ला भएका तिमीहरूले खानुहुन्छ, तर पखेटा वा कत्ला नहुने तिमीहरूले नखानु, ती तिमीहरूका लागि अशुद्ध हुन्। पानीमा हुने प्राणीहरूमध्ये खानुहुने शुद्ध प्राणीहरू ती हुन् जससँग कत्ला र पखेटा हुन्छन्। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ शुद्ध र अशुद्ध पक्षीहरूको सूची 11-12, तिमीहरूले कुनै पनि शुद्ध पक्षी खानुहुन्छ तर तिमीहरूले खानु नहुने चाहिँ तिनै हुन्, गरूड, गिद्ध र कालो गिद्ध। अनि यसरी पद 13-21 हामी निरन्तर शुद्ध र अशुद्ध पक्षीहरूको बारेमा देख्छौं। यसपछि हामी अगाडि देख्छौं दशांशको सम्बन्धमा नियम विधि। 22 र 23 पदमा लेखिएको छ, हरेक साल खेतमा उम्रने उब्जनीबाट तिमीहरूले दशांश अलग राख्नु नभुल्नु। जुन स्थानमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँको वासस्थानको निम्ति छान्नुहुन्छ त्यहाँ आफ्ना अन्न दागमध्य र तेलको दशांश र आफ्नो गाई बस्तु र भेडा बाख्राको पहिलो जन्मेको बच्चा उहाँको सामुन्ने खानु। यसरी नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको भय सधैँ मान्न सिक्नेछौ। परमेश्वरले आफ्ना यी मानिसहरूलाई भौतिक कुराहरूमा आशिष दिने प्रतिज्ञा गर्नुभएको थियो यदि तिनीहरूले उहाँलाई सेवा गरे भने। त्यस आशिषहरूबाट तिनीहरूले परमप्रभुको लागि अन्न बाली साथै चौपाइयाबाट पनि दशांश दिनुपर्दथ्यो अनि यो दशांश तिनीहरूले पवित्र स्थानमा परमप्रभुको सामने खानु पर्दथ्यो। यो परमप्रभुको अघि विशेष खालको चाड वा भोज हुनेथ्यो। 25 र 26 पदमा लेखिएको छ, आफ्नो दशांश बेची पैसा आफ्नो हातमा लिएर परमप्रभु तिमीहरूका परमेश्वरले चुन्नु भएको स्थानमा जानु। आफ्नो इच्छा अनुसार गाईबस्तु भेडा बाख्रा दाग मध्य वा अरू मध्य जे भए पनि त्यही पैसाले किनेर आफ्नो परिवारसहित तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सामु खाएर आनन्द मनाउनु। यदि तिनीहरू मन्दिरबाट आफ्ना उत्पादनका र चौपाइयाका दशांशहरू ल्याउन टाढा अति नै रहन्थे भने तिनीहरूले यसलाई बेचेर जब त्यहाँ जान्थे त्यहाँ नै यो दशांशको पैसाले भेटी किनेर चढ़ाउन सक्थे र त्यहाँ नै तिनीहरूले त्यसको खानु पर्दथ्यो। अनि 28 पदमा भनिएको छ, प्रत्येक 3 वर्षको अन्तमा वर्ष वर्षको उब्जनीको सबै दशांश शहरको ढुकुटीमा थन्क्याउनु। यदि तपाईँ व्यवस्थाको राम्ररी होसियार साथ जाँच गर्नुभए तिनीहरूले वास्तवमा 3 दशांशहरू दिए। त्यसको मतलब तिनीहरूले 30 अंश प्रभुलाई दिन्थे, खालि दशांश मात्र होइन। यो यस्तो देखिन्छ कि यो दशांश तुरन्तै मन्दिरमा जान्थ्यो तर त्यो दशांश 3 सालको अन्तमा पनि त्यहाँ रहेको हुन्थ्यो। अनि 29 पदमा लेखिएको छ, के तिमीहरूसित शहरमा बस्ने केही हिस्सा वा अंश नहुने लेबीहरू र परदेशीहरू टुरा टुरीहरू र विधवाहरू आएर अघौंजेल खाउन् र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका सबै काममा तिमीहरूलाई आशिष दिउन्। मित्र, राष्ट्रको निम्ति आत्मिक सेवा गर्ने लेबीहरूलाई ख्याल गरेको वा रेखदेख गरेको परमेश्वर चाहनुहुन्थ्यो। अर्को शब्दमा तिनीहरूलाई सहायता दिएको परमेश्वर चाहनुहुन्थ्यो किनकि तिनीहरूको जीविकापार्जन त्यही थियो। उही समयमा यो पनि याद राखौं कि परमेश्वरसँग गरीब पीड़ित टुरा टुरी दिनको लागि पनि ख्याल वास्ता छ।
ख्रिस्टलाई भोले यस्तैनी हुन्छ है बहिनी अशान्ति। जाने भए संसारी ख्रिस्टलाई पर पसारी।
मानिस भुले नि
सृष्टिकर्तालाई पाएर बुद्धि स्वर्गै भुले है सृष्टिकर्तालाई मुक्ति है पाई स्वर्गलोकमा आनन्द सित पसन मुक्ति है पाई स्वर्गलोकमा आनन्द सित पसन ईश्वरको नाउँ धन्य हो सुनेको सत्य सदा होस् ईश्वरको नाउँ धन्य हो सुनेको सत्य सदा होस् भुलेको सच्च को अन्त होस् उनैको सच्च भक्त भई हाम्रो जीवनको अन्त होस् स्वर्गमा बसी आनन्दले ईश्वरको पूजन गर्नेछौ स्वर्गमा बसी आनन्दले ईश्वरको पूजन गर्नेछौ जय प्रभु येशु मुक्तिदाता भन्दै
प्रिय श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ हामी हृदयदेखि नै स्वागत गर्नेछौ स्वीकार गर्नेछौ साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 इपिसी 2561 काठमाडौँ ठेगाना एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 इपिसी 2561 काठमाडौँ हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679 9847035679 हुन्छ श्रोता आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ तबसम्मलाई नमस्कार